नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले भीमप्रसाद गोरागाईको पुस्तक ती दिनहरूको वाचन लिएर आइपुगेको छु। ती दिनहरू गएको श्रृंखलामा मैले छैठौं श्रृंखलासम्म वाचन गरे र 161 पृष्ठसम्मको वाचन सुनाएको थिएँ। हामीले गएको साता सुनाएको यस पुस्तकभित्रको एउटा परिच्छेद थियो मावलीगर खोज्दै आसामको दिमापुर, लेखक मावलीगर दिमापुरसम्म पुग्नुभएको सन्दर्भ हामीले ल्याएका थियौं। आज भौतारिँदै फेरि आसाम शीर्षक अन्तर्गतका विभिन्न उपशीर्षकहरूका परिच्छेदहरूलाई वाचन गर्छु। भीमप्रसाद गोरागाईको ती दिनहरूको सातौं श्रृंखला पृष्ठ 166। हुन त 24 सालको मङ्सिरमा हिँडेर म 25 सालको जेठमा मात्र घर फर्केको थिएँ, तर आसामबाट घर फर्केको 6 महिनापछि मलाई फेरि के गरौँ र कसो गरौँ हुन थालिहाल्यो। हिउँदमा घर बस्दा न केही काम छ न कुनै कमाइ नै हुन्छ। त्यसमाथि घरमा हुर्किँदै गरेका दुई छोराछोरी आमा र श्रीमती छन्। खेतबारीको अन्नले खान लाउनै मुस्किल छ। आमदानीको अरू बाटो छैन। छोरो स्कुलमा पढ्न पनि थालेको छ। त्यसमाथि ऊ बिरामी पनि भइरहन्थ्यो। हुर्काउने, बढाउने र पढाउने जिम्मेवारी थपिएपछि मैले फेरि आसाम जाने निर्णय गरेँ। तर योपालि भागेर होइन, श्रीमती र आमासित बकाइदा सल्लाह गरेर। अघिल्लो पटक आसाम जाँदा म बुढा मावली हुँदै आफ्नै मावली पुगेको थिएँ, तर मावलीमा पनि भने जस्तो काम पाइएको थिएन। त्यसैले यसपटक आसाम गएर आफै काम खोज्ने र अलि राम्रै कमाई गरौँ भन्ने लागेको थियो। दुःख परे मावली छँदैछ, त्यतै जान्छु। आफैले कमाउन सके मावलीले पनि भानिजले राम्रै गरेछ भन्ने सोचलान जस्तो लागेको थियो। जे जस्तो दुःख गरेर भए पनि मैले योपालि राम्रो र धेरै कमाउने कुरा मात्रै सोचेको थिएँ। गाउँबाट पैसा कमाउन आसाम जाने मान्छेको टोली बन्न थाल्यो। यसपालि हाम्रो गन्तव्य भयो नागाल्यान्ड। धोदले खानिएका वीरबहादुर थापा मगर भारतको नागाल्यान्डमा ठेक्कापट्टाको काम गरेर बसेका थिए। कुरो बुझ्दा उनी ठेकेदारको सरदारै रहेछन्। नागाल्यान्डको जंगलमा काठ कटाउने काम गर्छन् भन्ने कुरा पत्ता लाग्यो। वीरबहादुर मगर मेरा पिताजीलाई औधी मान्थे। भेट्न मात्र सकियो भने वीरबहादुरले सघाउँछन् भन्ने मलाई ठूलो आश जाग्यो। योपालि कान्छाबाको छोरा लीलाकान्त र भरतमणि अनि परशुराम भट्टराई र म समेत गरी चारजना हाम्रो गाउँबाट आसाम जाने भयौं। हामी सबैको एकमात्र उद्देश्य थियो पैसा कमाउने। तल्लो गाउँ र माथिल्लो गाउँका अरू 5 जना थपिए। नागाल्यान्ड जाने टोली 9 जनाको भयो। तल्लो गाउँको कान्छा विष्टका माइला छोरा हाम्रो टोली नेता भए। उनी पहिले पनि नागाल्यान्ड गएर पैसा कमाई फर्केका थिए। नागाल्यान्ड जाने बाटो देखेका थिए। धोदले खानीको वीरबहादुर थापा मगर मार्फत काम पाइला भन्ने कुरामा कसैलाई शंका थिएन। वीरबहादुर गाउँका सबैलाई परेको बेला सरसहयोग गर्थे। त्यसैले योपालि हामी कसैले पनि अरू गन्तव्य सोच्ने कष्ट गरेनौं। एकहोरो तालमा नागाल्यान्ड हानियौं। तर आसामबाट नागाल्यान्ड पस्ने सिमानामा हाम्रो यात्रामा ठूलो काँडे तगारो लाग्यो। आसामबाट नागाल्यान्ड पस्न पास चाहिँदो रहेछ। हामीलाई त्यो कुरा थाहा भएन। अनेक कोसिस गरियो तर पास नभइकन सुरक्षाकर्मीले नागाल्यान्ड जान दिएनन्। नागाल्यान्डमा पुगेर काम गर्ने र धेरै पैसा कमाउने हाम्रो सपनाले बीच बाटोमै हावा खायो। हामीसित गएका तल्लो र माथिल्लो गाउँका 5 जना साथीहरू आसाममा आफन्त खोज्न लागे। लीलाकान्त, परशुराम, भरत र म पनि वरपर आफन्त र काम खोज्न थाल्यौं। काम खोज्दै योपालि पनि दिमापुर पुगियो। दिमापुरमा पनि कमाई हुने केही काम पाइएला जस्तो लागेन। त्यसपछि हामी बडा पत्थरतिर लाग्यौं। त्यहाँ पनि अप्ठ्यारै मात्र भयो। न भने जस्तो काम पाइने, न त बस्ने खाने ठेगाना। साथमा भएको बाटो खर्च पनि सकिँदै गयो। हाम्रो अप्ठ्यारो दिनदिनै बढ्दै गयो। काम खोज्दै जाँदा आसामको नाम रूपमा सरकारी घरहरू बनाउने काम भइरहेको देख्यौं। कुल्लीकै भए पनि काम पाए गरौं जस्तो भइसकेको थियो। सोधीखोजी गर्दा ज्याला मजदुरीमा काम पाइने भयो। नाम रूपमा त्यो बेला सरकारी र निजी घरहरू धमाधम बन्दै रहेछन्। हामीले बालुवा गिट्टी सिमेन्टको भारी बोक्ने काम पायौँ। काम पाएपछि ठेकेदारलाई चामल नुन तेल दाल भुटुन पकाउने भाँडाकुँडा किन्न लगायौँ। जसोतसो बाँसको इन्तजाम गर्यौँ। केही दिन त जोसैले काम गरियो, तर काम थालेको एक हप्ता नबित्दै हाम्रो मन र ज्यान दुवै गले। कहिल्यै नगरेको काम गर्दा हामी फतक्कै भयौँ। दुई चार दिन बालुवा सिमेन्ट र गिटी बोक्ने काम गरेपछि त्यहाँका अरू कामदारले हामीलाई सोध्न थाले, आप लोग कैसे कैसे काम गरेगे, आप तो भलादमी आदमी लगते, ऐसा कुल्ली काम करना आसान नहीं है आप लोगों के लिए। कुल्ली काम गर्नेमा प्राय बङ्गाली थिए, त्यसै पनि हाम्रो तन र मन गलिसकेको थियो। त्यसमाथि बङ्गाली कामदारले कुल्ली काम नगर भनेर उक्साउन थाले। हामीलाई पनि लाग्यो जजमानी गर्न जानेका हामी जस्ता मान्छेले आसाम आएर पनि के कुल्लीको काम गरिबस्नु, हामी अब विकल्प खोज्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौँ। कुल्ली काम नगर्नेमा सबै साथीको मत मिल्यो, हामी यो काम नगर्ने निर्णयमा पुग्यौँ। अनि ठेकेदारले खान दिएको चामल तुमल बोकेर भोलिपल्ट झिसमिसेमै सुईकुच्चा ठोक्यौँ। त्यहाँबाट फुत्किँदा एकछिन त राहतै मिलेको थियो, तर अब फेरि पुरानै प्रश्न, नयाँ तरिकाले तिर्सियो के काम गर्ने, सँगै गर्ने कि छुट्टा छुट्टै गर्ने, छुट्टा छुट्टै गर्ने हो भने अब काम खोज्न को कता जाने। परशुरामका काका आसाममा गोठ पालेर बसेका छन् भन्ने हामीलाई थाहा थियो। आपसमा सल्लाह गर्दा लीलाकान्त र परशुरामले काकालाई खोज्ने र त्यतै अल्मलिने सुर गरे। सोधीखोजी गर्दा परशुरामका काका भित्री जङ्गलमा भैँसी पालेर बसेको पत्ता लाग्यो। हामी चारैजना त्यो रात आसामको भित्री जङ्गलमा पुगेर परशुरामका काकाको गोठमा बस्यौँ। परशुराम र लीलाकान्त त्यहीँ बस्ने भए, भरतमणि र म बाँकी भयौँ। अब घरबाट हिँडेका नौजनामध्ये पाँचजना पहिले नै छुट्टिसकेका थिए। बचेका हामी चारजनामध्ये दुईजना पनि काका भेटेर आसामको जङ्गलमा बस्ने भए। अब बाँकी रह्यौँ भरतमणि र म मात्रै। हामी दुवै भाइ काम खोज्न आसामको बडा पत्थरतिर हिँड्यौँ। बडा पत्थर भन्ने ठाउँमा दिक्तेलको लिकुवाका एकजना कोइराला थिए, उनी भरतमणिको नातामा पनि नजिक थिए। बडा पत्थरमा पुगेपछि भरतमणिले पनि बस्ने ठाउँ भेट्ट आयो, ऊ पनि त्यतै बस्यो। भरतलाई बडा पत्थरमा छाडेर म अझै पश्चिममा पर्ने आइतबारे भन्ने ठाउँतिर लागेँ। आइतबारेमा मैले चिनेका एकजना दाहाल भेटिए। उनको घर खकौलाभन्दा तल सागवाला भन्ने ठाउँमा थियो। नेपालबाट गएको जसलाई पनि चिज गर्थे आसाममा बसेका नेपालीले। म त झन् चिनजानकै मानिसको घरमा पुगेको थिएँ। यसो कामको कुरा गर्दा उखु खेती गरेर बसौँ भन्न थाले। आफैले आफ्नो खेती सुरु गर्न धेरै महिना पर्खिनु पर्थ्यो। दुई चार दिन कुवार खेतीमा उखु काट्ने काम गरे, तर केही दिनपछि मलाई त्यो काम गरेर बस्न ठिक लागेन, त्यो काम पनि छोडिदिएँ। आइतबारेमा दाहालको घर बस्दा एकजना नेवारसित चिन्जान भएको थियो। उसको घर शङ्खसभाको चैनपुर रहेछ। ऊ त्यहाँ रावत थरको एउटा ठेकेदारको काम गर्दो रहेछ। उसले रावतलाई भनेर मलाई पनि काम मिलाइदिने वचन दियो। नेवारसित मेरो दोस्ती बढ्यो। उसको कोठा रहेछ, म पनि नेवारको कोठामा सँगै बस्न थालेँ। आसाममा बसेका हुन् कि काम गर्न गएका हुन्, यताका नेपालीलाई त्यहाँका नेपालीले बहुत चिज गर्थे। आसाममा त्यतिका दिन भौतारिँदा पनि मलाई कहिले कसैले बास दिन अप्ठ्यारो मानेन। जहाँ जहाँ काम गरियो त्यहाँ उनीहरूले आफ्नै घरमा बस्न दिन्थे। काम नगरेको दिन वा हिँडेको दिन पनि बास माग्न पाहुना मानेर सित्तैमा खान समेत दिन्थे। घरबाट हिँडेको महिनौ भइसकेको थियो, तर मसित स्थायी कामको टुङ्गो थिएन, बासको टुङ्गो पनि लागेको थिएन। ठेकेदारले काम दिने भएपछि म आइतबारेमा नेवार साथीको कोठामा बसेर उसितै काम पनि गर्न थाले। त्यो बेला जङ्गल फडानी गरेर आसामलाई आबाद गरिँदै थियो। बडा पत्थरको आइतबारेमै एउटा मानिसले 500 बिघा जङ्गल फडाएको रहेछ। फडाएको जङ्गलबाट काठ त हटाइसकेका थिए, तर रुखका सानातिना हाँगा बिगा र पातपत्कर डढाउनु पर्ने रहेछ। हामीले जङ्गल डढाएर खाली गर्ने काम पायौँ। 1 बिघाको पातपतिङ्गर डढाएर खाली गर्दा 20 रुपियाँको दरले पैसा पाइने भयो। चैनपुरको नेवार र म अनि हामी बसेकै घरका दुईजना अरू केटाहरूले मिलेर त्यो काम गर्ने सल्लाह गऱ्यौँ। तर काम थालेको पहिलो दिन नै हाम्रो साथ त उड्यो। पहिलो दिन हामीले लम्बाइ र चौडाइ लगभग बराबरी भएको ठूलो जंगल फाँडेको मैदानमा सुकेको पत्कर डढाउनु पर्ने थियो। मैदानको पल्लो छेउमा बस्ती थियो। माघको दिन भए पनि हल्का बतास चल्दै थियो। कामै मैदानको पत्कर डढाउनु पर्ने भएकाले हामीलाई कामको हतारो थियो। मैदानको अर्को छेउमा बाक्लो बस्ती छ भन्ने कुरा विचार नगरी नेवार केटाले छ्वास चलाइ कोरेर एकापट्टि आगो के सल्काए थियो। हावाले आगो उडाउन र फैलाउन थालिहाल्यो। हामीलाई एकाएक विपद आइलाग्यो। आगो फैलिएर बस्तीमा पस्ने डरले हामी सबैजना आत्तियौँ। के गरौँ कसो गरौँ भनेर अत्यास मान्दा मान्दै दुई भाइ नेवार केटाहरू कुदेर आगोलाई उछिन्दै पल्लो छेउमा गए। उनीहरूले स्याउलाले झाप्लाङ झाप्लाङ पारेर आगो निभाए। हाम्रो रोकिएको सास बल्ल चल्न थाले चाहिँ भयो। अनि हामी पनि उनीहरूलाई सघाउन कुदेर अगाडि गयौँ। बल्ल बल्ल सबै मिलेर बस्तीमा पस्न लाग्यो। आगो नियन्त्रण गऱ्यौँ। आँखा अगाडि हुन लागेको ठुलो दुर्घटना डर्यो। बाल बाल बच्यौँ भनेर हामी खुसी भयौँ। यो घटनापछि हामीलाई आगो लगाउने काम गर्न डर लाग्यो। त्यो घटनाबारे ठेकेदारलाई विस्तारमा सुनायौँ। उसले स्याउला सोरेर एक ठाउँमा थुपार्ने अनि थुपारेको ठाउँमा मात्र आगो लगाउने उपाय बतायो। थुप्रा थुप्रामा आगो लगाउँदा आगो पनि थुप्रा थुप्रामा मात्रै बस्छ भनेर सिकायो। भोलिपल्ट उसले सुझावले काम गर्न थाल्यो। तर ठेकेदारलाई जुन आसामीले जग्गा सम्याउने काम दिएको थियो त्यसले मैदानमा आएर हामीलाई बेसरी गाली गर्न थाल्यो। ऊ आसामी भाषामा गाली गर्ने, हामी दुईजना नेपाली नबुझ्ने। हामीलाई त आसामीले कुन भाषामा कसलाई के भन्दैछ, उसले गाली गरेको हो कि माया भन्ने पनि थाहा भएन। तर अघिल्लो दिन ज्यान माया मारेर आगो निभाउन कुद्ने दुई भाइ केटाहरूले भने काने खुसी बङ्गाली बुझ्दथे। आग बुता भन्दो रहेछ निभा भन्नलाई। अनि त्यो हाम्रो साथी केटाले किन भनेर सोधेको मात्र थियो, आसामीले ठ्याम्मै हिर्काइ हाल्यो। त्यसपछि नेवार केटो अलि डरायो र उसले आगो निभायो। आगो निभेपछि बल्ल त्यो आसामी कराउँदै गयो। हामीले त्यो घटना तुरुन्तै ठेकेदारलाई सुनायौँ र यस्तो काम नगर्ने भनेर हल्का घुर्की देखायौँ। ठेकेदार त नेपाली नै थियो। उसले अब उपरान्त त्यो आसामीले केही गर्दैन भनेर आश्वासन दियो। त्यसपछि हामीले फेरि काम सुरु गर्यौँ। केही दिन काम गरेपछि केही पैसा हात लाग्यो। केही पैसा ठेकेदारले पछि दिउँला भन्यो। त्यो दिन काम सकेर सुत्ने बेलामा एक्लै हुँदा मेरो मनमा अनेक तर्कना चल्न थाले। भोजपुरबाट यो कस्तो अनकन्टा ठाउँमा आइपुग्यो, अब कसरी अगाडि बढ्ने, यो सबै के भइरहेको भनेर दिगदार लाग्न थाल्यो मलाई। ठाउँ ठाउँमा काम गर्दै भौतारिँदा मैले आसाम र आसामका नेपालीलाई नजिकबाट चिन्ने र जान्ने मौका पाएँ। मलाई ठाउँ ठाउँका प्रान्त प्रान्तका मान्छे अलग अलग लाग्न थाले। आसाममा मिरी, मेक्ली, डाप्ला, खसीमा आदि जातिका मान्छे बस्थे। उनीहरू बङ्गाली भाषासँग आफ्नो भाषा मिसाएर बोल्थे। आइज भन्दा आइगो भन्थे, जा भन्दा जाइगो, बस भन्दा बैबो भनेको सुन्थे। अलि अचम्मै लाग्थ्यो। उनीहरू बाटोलाई आली, चोकलाई चार आदि भन्थे। उनीहरूको भाषामा माटोलाई पत्थर भन्छ, खेतीलाई पनि पत्थर नै भन्छन्। डुबाउ खेतीलाई डुबाउ भन्छ। त्यो आसामी भाषा भयो। नेपाली भाषीहरू हामीसँग बोल्दा हाम्रै भाषामा र त्यहाँका स्थानीयसँग कुरा गर्दा त्यहीँको भाषामा बात मार्थे। जङ्गल डढाउने कामबाट दिगदार लागेपछि नेवार र मेरो बीचमा आफ्नै उखु खेती गर्ने सल्लाह पनि भयो। तर त्यो काम पनि सुरु गर्न सकिएन। घर छाडेर कमाउन हिँडेको चार महिना भइसकेको थियो। म भड्केको भड्केकै थिएँ। आसाममा पैसा कमाउँछु भनेर घरबाट हिँडेको तर कमाइ भएको छैन। अनि मेरो मनमा बारम्बार प्रश्न उठ्न थाल्यो, अब के गर्ने, कता जाने। मनमनै यसअघि तिनचुकियाको मावली घरमा बस्दाको आनन्द र अहिलेको फिरन्ते बसाइबीच तुलना गरिरहन्थे। तर मामाघर जाने आँट पनि आएन। धेरै ठक्कर खाएपछि माधव दाईलाई आफू आसाममै भएको सूचना दिनु पर्यो भनेर मावलीको ठेगानामा चिठी लेखेर पठाएँ। मेरो चिठी पाएर उता माधव दाई चाहिँ ए यहीँ भएर पनि मलाई भेट्न नआएर चिठी पठाउने भन्दै मनमनमा रिसाएर बसेछन्। मैले चिठी पठाएको ठेगाना उनलाई थाहा नहुने कुरा भएन। आइतबारे र तिनचुकिया धेरै टाढा पनि होइनन्, दुवै ठाउँ नजिकै थिए। त्यसमाथि माधव दाई त्यहाँ बसेको धेरै भएकाले उनलाई आइतबारेका मान्छेले पनि चिन्दा रहेछन्। त्यही भएर मलाई थाहा नभए पनि उनले मेरो सोधीखोजी गरिराखेका रहेछन्। त्यसैले चिठीको जवाफ नदिई म कहिलेसम्म यताउता भड्किँदो रहेछु भनेर गम खाँदा रहेछन्। म चाहिँ चिठीको जवाफ आएन भनेर घरिघरि चिठी पठाउने, उनी चाहिँ के गर्दो रहेछ भनेर कुरा बुझ्ने, तर चिठीको जवाफ नफर्काउने। फेरि दुई तिनवटा चिठी पठाएँ तर जवाफै आएन, एउटाको पनि आएन। चिठीको जवाफ नआएपछि मलाई पनि मावलीले व्यवस्था गरेका होलान् जस्तो लाग्यो। त्यसमाथि आफ्नो दुःख आफैसित थियो। जङ्गलमा आगो लाउने काम गरेर आएको पैसा बढाउने उपाय विचार गर्दा पात्रो र किताब बेची हुन्छ जस्तो लाग्यो। मनमा अनेक कुरा खेले पनि केही त गर्नै पर्यो भनेर म बनारसबाट पात्रो र पुस्तक झिकाएर गाउँ गाउँमा बेच्न थालेँ। पार्सल मार्फत पात्रो र पुस्तक झिकाउँथे बनारसबाट। हाट बजार लाग्ने ठाउँमा नेपाली पात्रो र किताब बेच्न जान्थे। पसल राखेर बस्न कुनै स्थायी ठाउँ थिएन। जहाँ जहाँ बिक्री होला जस्तो लाग्थ्यो पात्रो र पुस्तक बोकेर त्यहीँ त्यहीँ धाउँथे। आसाममा नेपाली भाषी समुदाय बाक्लै थियो। उनीहरूलाई पात्रो र धर्मकर्मका किताब काम लाग्थे। मेरो यो नयाँ काम सुब्बे फाब्बे होला जस्तो देखियो। मैले यो काम ठेकेदारबाट लिएको 20 रुपियाँबाट सुरु गरेको थिएँ। पात्रो र किताब मगाउँदै बेच्दै गर्दा एकै महिनामा 100 रुपियाँ जति नगद जम्मा भयो। पात्रो र किताब बेच्न एक दिन बडा पत्थरमा पुगेको थिएँ। म बडा पत्थरमा सडकमा उभिएर चटक हेर्दै थिएँ। पछाडिबाट कसैले मलाई बेसरी काँधमा समायो। अचम्म मान्दै र अलि आत्तिँदै पछाडि फर्केँ। डिमापुरका बुढा मावली नारद दाल रहेछन्। कहाँबाट आएको चटक हेर्न भनेर ठट्टा गरे, तर घर जाउँ चाहिँ भनेनन्। उनले घर जाउँ नभन्दा मलाई रुनु कि हाँस्नु भयो। एउटा मावली चिठीको जवाफ दिँदैनन्, अर्का मावली कहाँबाट चटक हेर्न आएको भनेर ठट्टा गर्छन्। गाँस्न बास भएर भौतारिनु पर्दाको आफ्नो व्यथा आफैसित छ। पैसा कमाउन हिँडेको मान्छे न गतिलो कमाइ छ, न त आफन्तसित छु, आफैसित पनि दिगदार लागेको छ। आफूले गरेका कामसित पनि वितृष्णा छ। यसअघि दार्जिलिङ आसाममा बिताएका क्षणहरू अन्यौल्य भरिएका भए पनि ती रोमाञ्चक थिए। म एकपछि अर्को अनुभव बोक्दै बाँचिरहेको थिएँ। समयले यस्ता यस्ता अनुभव दिएर जाँदो रहेछ कि फर्केर हेर्दा आफ्नै भोगाई आफ्नो होइन चाहिँ लाग्दो रहेछ। पात्रो र किताब स्थायी व्यापार होइन, त्यसबाट पनि खासै कमाइ भएन। जताततै हन्डर र ठक्कर खाएपछि मलाई साह्रै दिक्क लाग्यो। पैसा कमाउने महत्वाकांक्षा र सपनाले मलाई घरबाट टाढा दौडायो। भेटिएका र नजिकैका मावली पनि टाढा भएका हुन् कि जस्तो लाग्न थाल्यो। माधव दाईले चिठीको जवाफ नलेखेपछि मसित उनी रिसाए जस्तो लाग्यो। मावलीबाट चिठीको जवाफ नआए पनि मैले चैतमा चाहिँ मामा घर जाने मन बनाए। चैतमा मावली हजुरबाको श्राद्ध पर्थ्यो। चैत महिना लागिसकेको थियो। ठेकेदारसित अलिअलि पैसा लिन बाँकी नै थियो। मैले ठेकेदारलाई भेटेर म त 300 रुपियाँतिर जानु पर्यो, खर्च अलिकति चाहियो भने, उसले हिसाब गरेर 20 रुपियाँ दियो। त्यो पैसा बोकेर चैत लागेको केही दिनमा मामा घर पुगे। मामा घर पुग्दा दाई घरमा रहेनछन्, भाउजू मात्र हुनुहुँदो रहेछ। नानी आउनुभयो है भन्दै खुसी हुनुभयो। भोक लागेको थियो मलाई, ल भाउजू आज मकै भुटेर खाउँ भने। केही बेरमा दाजु आइपुगे। बल्ल आइपुगेस् त यहाँ, बाटो खुल्यो अब भनेर जिस्काए। मैले पनि ठट्टा गर्दै अँ बल्ल बाटो खुल्यो भनेर कुरालाई हल्का पारिदिए। कहिले हिँड्या घरबाट, कहाँ बसिस्, के काम गरिस्, कति कमाइस्, उनले पुरै विवरण मागे। मैले पनि सबै कुराको बेली विस्तार लगाएँ। माधव दाईले हामीले उखु खेती गर्ने योजना बनाएको समेत थाहा पाएका रहेछन्। उनले उखु खेती एक्लैले गरेर कहाँ पार लाग्छ भनेर हप्काए चाहिँ गरे। मामाघरका दाजुभाउजू असल थिए, बरालिएर पुग्दा पनि मलाई माया गरे। माइजू भोजपुर फर्कन लाग्नु भएको रहेछ। दाईले भने आमा पहाड जाँदै हुनुहुन्छ, ठेकेदारलाई केही भन्नुपर्ने भए खबर पठा, पैसा पठाउने भए आमाले लगिदिनुहुन्छ। मैले ठेकेदारलाई यो चिठी लिएर आउने मान्छेको हातमा मैले पाउनुपर्ने पैसा पठाइदिनु भनेर चिठी लेखेँ। उसले 1-200 कति बाँकी रहेछ त्यो छिनोफानो हिसाब गरेर बाँकी पैसा पठाइदियो। पैसा हात परेपछि पैसासँगै घरमा पठाउन एउटा चिठी पनि लेखेँ, म यस्ता उस्ता सुरले आउन सकिनँ भनेर। त्यसपछि माधव दाईले मेरा लागि सुहाउँदो काम के होला भनेर गम्न र खोज्न थाले। आसामका नेपालीहरू पनि बङ्गाली भाषामा पढ्थे। मलाई नेपाली पढाइदिनुपर्छ भन्नेहरू निस्किए अनि म आसाममा केटाहरू पढाउने काम गर्न थालेँ। माधव दाईले एकजना केटा पढाए बापत वर्षमा 1 मुष्ट 50 रुपियाँ र 1 मन धान पाउने व्यवस्था गरिदिए। कुल्ली पेटी ठेक्का पात्रो व्यापारी हुँदै अब म अलि स्थिर काम ट्युसनको मास्टरी गर्ने तयारीमा लागेँ। मसित पढ्न 20 जना केटाहरू जम्मा भए। मलाई पनि कमाइ ठिकै होला जस्तो लाग्यो। काम असजिलो थिएन, मेरो काम तिनलाई अक्षर चिनाउनु थियो। छेत्रीलाई चण्डी, बाहुनलाई वेद र रुद्रीपाठ गराउन थाले। अक्षर सिक्नेमा राईहरू पनि थिए। कुनै बेला आफूले 2-4 अक्षर चिनेको, 2-4 ग्रन्थ घोकेको यति बेला निकै काम आयो। मनमा लाग्यो जिन्दगीमा सिकेका राम्रा कुरा कहिल्यै खेर नजाने रहेछन्। रङ्गी सारी बैशाखदेखि मैले उनीहरूलाई पढाउन थालेँ। तेस्रो पटकको आसाम बसाई ढुक्कको हुन थाल्यो। म केटा पढाएर मजाले अब लामै समय आसाम बस्ने निदोमा पुगेँ। म आसाममा बसेर केटा पढाउन थालेको खबर पुगेपछि भोजपुरको घरमा पनि सबैजना ढुक्क भए। अब भोजपुरको घर र आसामबीच चिठीको आउजाउ पनि हुन थाल्यो। मेरा भानिज डम्बरू वल्लभ भट्टराईका अक्षरमा घरबाट चिठी आउँथ्यो। गोपाल त्यो बेला चिठी लेख्न जान्ने भएको थिएन, तर मैले लेखेको चिठी चाहिँ उसैले आमालाई सुनाउँदो रहेछ। पढ्न जान्ने लेख्न नजान्ने थियो उसको त्यो बेलाको पढाइ। केटा पढाउन थालेको चार महिना पनि नबित्दै एउटा रजिस्ट्री गरेको चिठी आयो घरबाट। चिठी भानिज डम्बरू वल्लभले लेखेका थिए। भोजपुरबाट रजिस्ट्री गरेको चिठी सामान्यतया आसामको तीन सुकियामा चार दिनमा पुग्थ्यो। त्यो चिठी पनि चारै दिनमा आएको थियो होला, तर मेरो हातमा पर्दा सात दिन भइसकेको थियो। रजिस्ट्री चिठी पठाउन त्यो बेला 1.5 रुपियाँ खर्च हुन्थ्यो। जरुरी काम नपरि कसैले रजिस्ट्री चिठी पठाउँदैन थिए। अझ रमाइलो कुरा, चिठीको खाममा राता अक्षरले ठेगाना लेखेको थियो। डोरो बाँधेर चिठी आउँदा त्यो बेला कोही आफन्तको मृत्यु भयो भनेर बुझिन्थ्यो भने, राता अक्षरले ठेगाना लेखेको चिठी विपदको सङ्केत मानिन्थ्यो। राता अक्षरले ठेगाना लेखेको देखेर त्यहाँका मान्छे झस्किए। होइन, तपाईँको चिठी आयो रे, चिठी आयो रे, राता अक्षरमा लेखेको छ रे, कसलाई के भएछ भन्दै वरपरका मान्छे मसित पढ्ने केटाकेटीका बाबामा र मलाई चिनेजानेका धेरै मान्छे चिठी के कस्तो हो भनेर सोधीखोजी गर्न आइपुगे। चिठी पाएपछि मैले ढिलो नगरी घर जानुपर्ने भयो। एक वर्ष पढाउँछु भनेर कबुल गरेको आधा वर्ष भएको छैन, तर घर नगई नहुने अवस्था भयो। नेपालबाट फर्केर आई पढाउन थालेका केटाहरूको पढाइलाई फेरि पुरा गर्छु भन्ने बाचा गरेर चिठी पाएको भोलि पर्सिपल्टै म भोजपुर जान आसामबाट हिँडेँ। चिठी आउनुको कारण ठूला छोरा गोपालको स्वर अचानक हराएछ। बिरामी त ऊ बेला बेला परिरहन्थ्यो, तर यसपालि गला ख्याप्पै बसेको रहेछ। बोली पुरी बन्द भएको थियो। जे पनि उसको मुख चलाएको इसाराबाट बुझ्नुपर्ने अवस्था आएछ। त्यसपछि सबैजना आत्तिएर चिठी लेखेका रहेछन्। सधैँ बिरामी परिरहने पुराण लाएर जन्मिएको त्यो छोरोको पनि मुखै देख्न नपाउला कि भन्ने अत्यास लाग्यो। चिठी लेख्नु अघि जोखाना पनि हेराएका रहेछन्। कुलदेउता रिसाएर छोरो बिरामी पर्यो भन्ने उनीहरूको निष्कर्ष रहेछ। हामी घरमा कुलदेउता र जङ्गलकी देवीलाई अलिक बढी नै मान्थ्यौँ। यसरी देवताको मानमनितो गर्दा केही बिग्रिने कुरा त थिएन, तर कसैलाई केही भइहाल्यो कि भने कि त कुलदेउता रिसाए भन्ने लाग्थ्यो, कि त वनदेवी रिसाए जस्तो लाग्थ्यो। मैले आसाममा चिठी बुझेकै दिनदेखि गोपालको बोली अलिअलि खुल्यो रे। घरमा आएर कुल पूजा, ऋषि तर्पणीमा गुरुलाई भेटी चढाउने काम गरियो। म आएपछि बिस्तारै उसको स्वर पनि खुल्दै गयो। गोपाल मसित बाक्लै जामिन्थ्यो। यसपालि घर छाडेर आसाम जाने बेला उसले धेरै नियास्रो मानेको थियो। धेरै नियास्रो अनुहार देखेपछि मलाई पनि नरमाइलो लाग्यो। आसाम जाने बाटो लाग्दा मैले उसलाई हात थाप्दा भने उसले हात थाप्यो। उसलाई मेरो नियास्रो नलागोस् र मन खिन्न नहोस् भनेर सोचेर हत्केलामा अलिकति थोकिदिएँ। त्यस दिनदेखि कसैले बाको माया लाग्दैन भनेर जिस्काउँदा हातमा थोक्ने बाको के माया भन्थ्यो रे। सम्भवतः केटाकेटी मनमा चोट पर्यो होला। त्यो बेला ऊ भर्खर 7 वर्षको थियो, छोरी 5 वर्षकी थिए। वर्षाको बेला आसामबाट घर पुगेको थिएँ। म घरको काममै अल्मलिएँ। घरको सबै काम सकेर केटा पढाउन हिउँद लागेपछि फेरि आसाम फर्केँ। पहिले पढाएको र पछि फर्केर पढाएका महिनाहरू थप गरेर वर्ष दिन पुरा गरेँ। पढाइ बापत जम्मा भएको धान पैसा सङ्कलन गरी त्यसपछि सधैँका लागि घर फर्किएँ। केटा पढाएको फिस, धान बेचेको पैसा र बेला बेला जजमानी गरेको रकम हिसाब गर्दा योपालि 3,000 रुपियाँ कमाइ भएछ। म अब घर फर्कन्छु भनेर बिदा मागेपछि सबैले लहाई बाटा खर्च भनेर गच्छी अनुसार र मान्छे अनुसार 10-20-50 रुपियाँ हातमा राखिदिए। 3,000 भन्दा धेरै भारु हात पर्यो। आजभन्दा 50 वर्ष अघि त्यो ठुलै रकम थियो। आसाम गएपछि मलाई आफन्तले यतै बस्ने व्यवस्था मिलाउनु राम्रो हुन्छ भन्ने सल्लाह दिन्थे, तर आसाम बस्दा बस्दा मेरो मन भरिसकेको थियो। कतिपटक त उतै बसौँ जस्तो पनि लागेको हो, तर बङ्गाली र आसामीका बीच भएको दङ्गा देखेर असुरक्षित महसुस भयो। दुई हजार 2024-25 सालतिर आसाममा निकै तनाव हुन्थ्यो। त्यो बेला इन्दिरा गान्धी भारतको प्रधानमन्त्री भइसकेकी थिइन्। त्यो सायद सङ्कटकाल लाग्नु केही वर्ष अघिको भित्रभित्रै हुर्केको तनावको समय थियो। म त्यहीँ छँदा आसामीले बङ्गालीलाई लखेट्न थाले। त्यहाँ बङ्गालीको सङ्ख्या बाक्लो थियो। ठूल्ठूला चिया बगानका मालिक र व्यापारीहरू बङ्गाली थिए। आसामीभन्दा बङ्गालीहरू धनी भएर बसेकोले पनि तनाव भइरहन्थ्यो। 25 सालमा आसाम गई केटा पढाएर फर्केपछि मलाई फेरि आसाम जान मन लागेन। त्यो बेला कहिले आसामीले बङ्गालीलाई लखेट्थे, कहिले बङ्गालीले आसामीलाई दुःख दिन्थे। बङ्गालीले आसामीको घरमा आगो लगाइदिने, उनीहरूका वस्तु पुकाएर खेद्ने, अनि जसरी भए पनि दुःख दिने गरेको देखेपछि मलाई त्यहाँ बस्न ठिक छैन भन्ने लाग्यो। भोलि यिनले हामीलाई पनि यसै गरी खेद्नेछन् भन्ने सोचाइ आयो। त्यसमाथि पात्रो र किताब बेच्दा मैले पढेको एउटा श्लोकले मलाई भित्रैसम्म छोएको थियो। कसले लेखेको भन्ने कुरा थाहा नभए पनि श्लोक सरल र गहन थियो। शिरैमा छँदा केशको हुन्छ मान, जुङ्गाको ओठमाथि देखिन्छ सान, मुखैमा छँदा दाँतको गिन्ती हुन्छ, निजा देशमा बन्धु हो सर्नुपर्छ। घरिघरि त्यही श्लोक याद आउँथ्यो। कपालको पनि टाउकामा हुँदा मात्र मान हुन्छ, भुइँमा झरेपछि उसको मान सकियो। जुङ्गाको पनि ओठमाथि मात्र सान हुन्छ, दाँतको मुखभित्र मात्र सान हुन्छ, फुक्लेपछि सकियो। यसको अर्थ मलाई खुब गत पर्यो। नेपालीहरू बाहिर गएर बस्दा फुक्लिएको दाँत जस्तै हुन्, खौरिएको कपाल जस्तै, अनि ती फ्याँकिएका लत्याइएका माल जस्तै हुन् जस्तो लाग्थ्यो मलाई। आसाम बस्दा पढेका किताबमा मलाई अर्को किताब नम्र निवेदनले पनि मन छोयो। त्यो किताब बनारसवासी जगन्नाथ कुरागानी लेखेका हुन्। नम्र निवेदन किताबमा नेपाली भाषामा लेखेका धेरै श्लोक छन्। आसाममा बसेका नेपालीबारे उनले लेखेको एउटा श्लोकले मेरो मनै हल्लाइदियो। उनले लेखेका छन्, सबै छन् स्वदेशी पढेका गुनेका, सबै छन् यी नेपालीले पालिएका, न्यू खोजी खोजी झमेला लगाई निचोर्छन् सबै हामी गोर्खालीलाई। किताबका श्लोकले त मलाई प्रभाव पारेकै थियो। त्यसमाथि बङ्गाली र आसामीको तनाव पनि देखियो। घरमा छोराछोरी र जहान परिवार एक्लै थिए। पैसा कमाउन आसाम आएका दिनदेखि आफैले बोकेको दुःख र दिगदारीले पनि मलाई आसाममा बस्न मन लागेन। तेस्रो पल्टको आसाम बसेपछि म 2026 सालमा घर फर्केँ। त्यसपछि घरमै बसेर केही गर्ने सुर चल्यो। छोरो गोपाल पनि 9 वर्षको लाग्यो, छोरी पनि 7 वर्षकी भएकी थिए। आसामबाट फर्केपछि बुबा आमा, सानी आमा र सबै दाजुभाइ कहाँ गए। हामी बुढाबुढीले छोराको व्रतबन्ध गर्ने सल्लाह गर्यौँ। पिताजीले नातिको व्रतबन्धमा म आउँछु भन्नुभयो। पण्डित बसेर सबै संस्कार पिताजीले नै गरिदिनु भयो। निवारण गरेर छोराको नाम गोपाल पनि पिताजीले नै राखेको। 2018 सालको पुसमा जन्मेको ऊ 27 सालको असारमा व्रतबन्ध भयो। छोराको व्रतबन्ध गरिसकेपछि अर्को साल 28 सालको फागुनमा पुर्ख्यौली घर बेच्यौँ। पुर्ख्यौली घर बेचेर आएको पैसामा आसामबाट ल्याएको केही रकम थपथाप गरी भुल्केर डाँडा खर्कको बीचमा खुल्ला ठाउँमा भट्टराईको घरबारी किनेर बसाइ सर्यो। आसामबाट ल्याएको पैसामध्ये केही बचेकै थियो। किनेको घर बाटा छेउमा पनि थियो, त्यहाँ सानो किराना पसल थाप्यौँ। बहिनीले दुःख पाएको देखेपछि मेरा जेठुले पनि आरु डाँडा भन्ने ठाउँको खेत श्रीमतीका नाममा पास गरिदिए। 28 सालमा पनि हामीलाई खाना लाउन गाह्रो थियो, तर बसाइ सरेपछि अब खाना लाउन पुग्छ भन्ने कुरामा ढुक्क भइयो। त्यसपछि बल्ल अब चाहिँ कष्टको जिन्दगी अलि होलो कुकुलो हुन्छ जस्तो लाग्न थाल्यो। श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको पुस्तक भीमप्रसाद गुरागाईको संस्मरण पुस्तक ती दिनहरूको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी भीमप्रसाद गोरागाईको पुस्तक ती दिनहरूको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौं। चाहेर वा नचाहेर करिब 30 वर्षको उमेरमा म धामी हुन पुगेँ। धामी भएपछि मैले धेरैजनाको झारफोक र उपचार गर्नु पर्यो। जानी नजानी जजमानी पनि व्रतगन्ध गरेको केही वर्षपछि सुरु भयो। मेरो जीवनको सबैभन्दा लामो र स्थायी प्रकृतिको काम पनि जजमानी नै भइरह्यो। धामीको रूपमा मैले झारफोक र समाजसेवा गरेँ। जजमानी चाहिँ मेरो घर चलाउने आम्दानीको भरपर्दो स्रोत रह्यो। हिजोआज न जजमान गर्ने ब्राह्मणलाई न त धामीलाई नै कसरी मन पराउँछन्। तर मलाई आफूले गरेका यी दुवै कामप्रति अहिले पनि कुनै पछुतो छैन। बरु आफूले गरेका यी दुवै कामप्रति एक किसिमले गर्व नै लाग्छ। हिजो आज पढ्ने लेख्ने र कुनै विषयमा सिप सिकेर आफूलाई मन लागेको काम गरी जीविकोपार्जन गर्ने धेरै उपाय र अवसर छन्। यी अवसरले आजका मानिसलाई पैसा कमाउने र पेसा छान्ने अनेकौँ विकल्पहरू दिएका छन्। बा आमाले सानैदेखि छोराछोरीको भविष्य कस्तो बनाउने भनेर सोध्छन् र केटाकेटीको भविष्यको बाटो कोरिदिन्छन्। तर हाम्रो पालामा पैसा कमाउने र पेसा छान्ने धेरै विकल्प र सुविधा थिएनन्। त्यसैले हामीसित यो काम गर्छु र यो काम गर्दिन भन्न पाउने सुविधा पनि थिएन। म मात्र होइन, गाउँका म जस्ता मानिससित पनि त्यो अवसर थिएन। मैले पनि यो काम गर्छु यो गर्दिन भनेर मन लागेको काम रोज्न पाइनँ। अरू मानिसले जस्तै जे पर्छ त्यही टर्छ भन्दै अघि बढियो। पिताजी म जन्मनु अघि नै पण्डित भइसक्नु भएको थियो। बेला बेला उच्च आसनमा बसेर पुराण वाचन गर्नुहुन्थ्यो। उहाँले घाँस काट्ने, गोठ सफा गर्ने, घाँस दाउराको डोको वा नुन तेलको भारी बोक्ने जस्ता काम गर्नुभएको देखिनँ। पिताजी सुख शैलमा हुर्कनु भएको थियो। पिताजीका पालासम्म पनि हाम्रो घरमा कमारा कमारी राख्ने चलन थियो। काम जति सबै कमारा कमारीले नै गर्थे। कमारा कमारीहरू अम्लेख भएपछि घरका काम सबै आफआफूले गर्ने चलन सुरु भयो। त्यसमाथि हाम्रो भागमा खाना लाउन पुग्ने गरी जमिन थिएन। खेतबारीको अन्नले जसोतसो खानासम्म पुर्याउन सकिन्थ्यो। त्यसैले घरमा नभई नहुने मरमसला, नुन तेल र लत्ता कपडाको जोहो गर्न चाहिँ नगद कमाई हुने केही न केही काम त गर्नै पर्थ्यो। जजमानी मेरा लागि नगद जोहो गर्न एउटा उपाय थियो। तर जजमानीको कुराभन्दा पहिले म आफ्नो धामी अनुभव सुनाउँछु। मैले धामी बस्ने काम पनि बाक्लैसित गरेको छु। धामीका हैसियतमा धेरैजनालाई झारफुक पनि गरेको छु। अहिले सोच्दा आफैलाई अनौठो लाग्छ, तर म धामी हुनुको पनि एउटा रमाइलो कारण र कथा छ। मेरो श्रीमतीलाई 8-9 वर्षकै उमेरदेखि कामले व्यथा लागेको रहेछ। 2020 सालमा छोरी जन्मेपछि कामले व्यथा बढ्दै गयो। छोरी जन्मेपछि बढ्न थालेको जिउ कामले रोगले श्रीमतीको स्वास्थ्य झन्झन बिग्रिन थाल्यो। हुँदाहुँदा आमाको समस्या काकाकी सानी छोरीमा पनि देखिन थाल्यो। आमासँगै काकाकी छोरी पनि काम्न थाली। काम्न थालेपछि आमा छोरी दुबैको हालत बिग्रियो। श्रीमतीलाई कामनेले छोपेको बेला एकपल्ट माइली दिदीकी बुहारी, मेरी भान्जी बुहारी घरमा आएकी थिइन्। आमा छोरी दुबै कामेको देखेर उनलाई पीर लागेछ। केही महिना मात्र कि नानीको अवस्था देखेर भान्जीले भनिन्, मामा यो रोग होइन, माइजूलाई देवता लागेको हो। ती भान्जीलाई पनि पहिले काम छुट्ने व्यथा लागेको थियो। काम्न थालेपछि मान्छेलाई देवता चढ्यो पनि भन्छन्। यसरी एउटा मान्छेमा चढेको देवतालाई अर्को व्यक्तिमा सार्न मिल्दो रहेछ। भान्जीको जिउमा चढेका देवता भानिजमा सार्ने भनेर उनी आफै पनि धामी कहाँ धाइरहेकी रहेछन्। भान्जीले मेरी श्रीमतीको जिउमा चढेका देउता मेरो जिउमा सार्ने कुरा गरिन्। श्रीमती र छोरीको जिउमा बेला न कोबेला चढ्ने देउता आफूले बोक्दा श्रीमती र छोरीले अनावश्यक दुःख पाउँदैनन् भन्ने लाग्यो मलाई पनि। भान्जी र मेरो कुरा भइरहँदा साँझ परिसकेको थियो। उता श्रीमती भने कामेको कामै थिएन। बल्ल बल्ल उनको जिउ काम्न रोकियो। साँझ परे पनि भान्जीले हामीलाई तत्कालै धामी कहाँ जानुपर्छ भनेर एक किसिमले जिद्दी नै गरिन्। त्यो दिन धामी बस्दै रहेछन्। उनले जान कर गरेपछि मलाई पनि किन ढिला गर्नु जस्तो लाग्यो। राति नै हामी धामीको घरमा गयौँ। धामीले जोखाना हेरे। हेर्दै लैजाँदा धामी बसेको ठाउँमा श्रीमतीलाई कामनेले छोप्यो। धामीले राखराख्ती पारेर सोद्धै वचनले बाँध्दै गरेपछि श्रीमतीको जिउमा चढेका देउता मेरो जिउमा सर्न राजी भए। एक बाचा, दुई बाचा, तीन बाचा गरेर सार्ने कुरामा पनि बाचा बनाए धामीले। बाचा बनाएपछि धामीले निगालोको घुङ्रेले मेरो जिउमा काउलो र अम्रिसाको लिसो मिसिएको पानी छापिदिए। कामले रोग अब श्रीमतीको जिउबाट मेरो जिउमा सर्यो। म तत्कालै काम्न थालिहालेँ। काम्न थालेपछि अब म धामी त भएन। त्यही दिनदेखि मेरो जिउमा देउता सार्ने गुरुको चेलो पनि भए। श्रीमतीका देउता मेरो जिउमा सारेपछि मेरो जिउ दिनदिनै काम्न थाल्यो। अब मैले दिनदिनै धामी बस्नुपर्ने भयो। दिनका दिन 90 दिनसम्म धामी बसेपछि बल्ल सबै कुरा स्वाभाविक हुन थाले। आफूले चाहेका बेला आफ्नो जिउमा देउता बोलाउने अभ्यास गर्न यतिका दिन धामी बस्नु परेको थियो। 90 दिनसम्म लगातार धामी बसेपछि दियो कलश दिएर मेरा गुरुले मलाई स्थायी धामी बनाए। 24 सालको कुरा हो यो। 35 वर्षको उमेरमा म श्रीमतीका देउता बोकेर स्थायी रूपले धामी भएको थिएँ। पछि बुझ्दै जाँदा त कामे रोग एउटाबाट अर्कोमा सार्ने चलन नै रहेछ। मेरा गुरुले पनि आफ्नै श्रीमतीबाट देउता आफ्नो जिउमा सारेका रहेछन्। महिलालाई रोगले धेरै दुःख दिने भएपछि श्रीमतीको कामले रोग श्रीमानमा सार्ने गरिएको रहेछ। म पनि श्रीमतीको जिउमा चढेका देउता आफ्नो जिउमा सारेर धामी भएको हुँ। धामी बस्ने र झारफुक गर्ने कामले मलाई भोजपुरमा कहिल्यै छाडेन। झारफुक गर्ने काम गर्न मलाई सधैँ धक लाग्थ्यो, किनभने झारफुक गरेर मान्छेको ज्यान बच्दैन भन्ने कुरा आफ्नै सन्तान जोगाउन नसकेपछि मनमा खिल झैँ गढेको थियो। त्यसैले म झारफुक गर्दा मूलको चोखो र सफा पानी ल्याउन लगाएर त्यसमा संस्कृतका 2-4 मन्त्र पाठ गर्दै पानी फुकिदिन्थे, अनि दुबोले त्यो पानी जिउमा छर्किदिन्थे। कसै कसैलाई त्यतिले पनि निको हुन्थ्यो। निको नहुनेलाई कि त आफूभन्दा जान्ने बिजुवालाई देखाउन जाने सल्लाह दिन्थे, कि त भोजपुर सदरमुकामको अस्पतालमा लैजानु भनेर सुझाव दिन्थे। पछि पछि धामीलाई तालिम पनि दियो सरकारले। मैले चाहिँ सरकारले सिकाउनु अघि नै निको नहुने बिमारी कि त आफूभन्दा जान्ने धामीलाई देखाउनु भनेर कि त अस्पताल लैजानु भनेर सल्लाह दिन थालेको थिएँ। दुई हजार बाहन्न सालमा म भोजपुरबाट बसाई सरेर मोरङ झरेँ। त्यहाँ पनि दुई तीन वर्ष पहाडमा गरे जस्तै देवताको थान थपना गरेर धामी बसेँ। त्यसपछि बिस्तारै धामी बस्न झारफुक गर्न कम गर्दै लगे। अहिले त धामी नबसेकै पनि करिब दस वर्ष भयो। धामी नबस्दा पनि देवतालाई बेला बेला धूप अक्षता चढाउँथे। मोरङबाट काठमाडौँ आउने भएपछि त्यो काम पनि सजिलो होला जस्तो लागेन। मोरङबाट काठमाडौँ आउने भएपछि पचास वर्ष अघिदेखि आफूले पुज्दै आएका देवताका सामान 2069 सालमा मोरङको गोठ गाउँमा आफूभन्दा जान्ने धामीको मन्दिरमा लगेर चढाएँ। मन्दिरका धामीलाई मेरा देवताको पनि मानमनित्व र पूजा गरिदिन आग्रह गरे। अहिले त मैले आधा दशक पूजा गरेका मेरा देवताको पूजा पनि उनीले गरिदिन्छन्। तर गोठ गाउँको मन्दिरमा राखेका देवतालाई म अहिले पनि हरेक वर्ष दुईपल्ट पूजा सामग्री पठाउँछु। भीमप्रसाद गोरागाईको संस्मरणात्मक सँगालो ती दिनहरूको वाचन मैले सातौं श्रृङ्खला अब आज श्रीमतीबाट सरेका देवता शीर्षकको वाचनसँगै 191 पृष्ठमा ल्याएर रोकेको छु। अर्को साता यसैभित्रको जजमानी शीर्षकको वाचन सुनाउनेछु। पूर्वी पहाड़को जनजीवन विशेष गरी विक्रमसम्म 2000 पछिको अहिलेसम्मको गतिविधिहरूलाई यस पुस्तकमा समेट्नु भएको छ उहाँले र आफ्नो जीवनीलाई लेख्नु भएको छ। पूर्वी पहाड़को तत्कालीन जनजीवन त्यसै गरी आय स्रोत जीविकोपार्जनका लागि गरिने कामहरू र त्यसै गरी त्यति बेलाका त्यहाँका हिँड्ने बाटोहरू जसरी नेपालीहरू भारतको आसामतिर काम खोजीका लागि कसरी जान्थे जस्ता कुराहरू यो पुस्तकले बताउँछ। एउटा नेपालको तत्कालीन सामान्य मानिसहरूको इतिहास बुझ्नका लागि उपयोगी छ यो पुस्तक। भीमप्रसाद गोरागाईको ती दिनहरूको वाचन सातौं श्रृङ्खला आजलाई रोकेको छु। अर्को साता आठौं श्रृङ्खला आजको दिन आजकै समयमा लिएर आउनेछु। तबसम्मको लागि श्रुति सम्वेकबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत घिमिरे पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।